नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यस पटक हामीले निम्ताएका छौं डाक्टर ओमवीर सिंह बस्नेत। 1942 नोभेम्बर 1 तारीखका दिन काठमाडौँ धर्मस्थलीमा जन्मनुभएका डाक्टर ओमवीर सिंह बस्नेत नेपाल सरकारको वरिष्ठ जनस्वास्थ्य अधिकृत तहमा कार्यरत भई उहाँ विभिन्न मानव पदवी गोर्खा दक्षिण बाहु चौथा दीर्घ सेवा पदक दुर्गम सेवा पदक आदिबाट विभूषित हुनुभएको छ। विभिन्न खण्डकाव्य महाकाव्य आदिका रचनाकार जस्तै पासाङ लामो महाकाव्य पृथ्वी महाकाव्य भानुभक्त महाकाव्य चक्रपाणी महाकाव्य झपट महाकाव्य जस्ता कृतिका रचनाकार ओमवीर सिंह बस्नेतसँग खसखस .com का लागि प्राध्यापक हरि घिमिरेले गर्नुभएको कुराकानी प्रस्तुत गर्दैछौ। त आउनुहोस् उहाँलाई स्वागत गरौं।
नमस्कार, आज म सरस्वतीका बालक पुत्र डाक्टर ओमवीर सिंह बस्नेतको घरमा आइपुगेको छु। उहाँले आजसम्म लगभग 12-13 वटा कृतिहरू प्रकाशित गरिसक्नु भएको छ। पासाङ लामो महाकाव्य, पृथ्वी महाकाव्य, चक्रपाणी महाकाव्य, भानुभक्त महाकाव्य अनि ओम भन्ने गीत कविता संग्रह, त्यसपछि अन्तर्विरोध उपन्यास, रारा खण्डकाव्य, ओम्नी नयाँ कथा संग्रह छ अनि एउटी म रानीचारी भन्ने खण्डकाव्य छ, अन्तर्घात खण्डकाव्य छ, गौरीघाट महात्म्य एउटा नाटिका खण्डकाव्य रूपमा छ। यति कृति सिर्जना गर्नुभएका ओमवीर सिंह बस्नेतज्यू कहाँ आएर केही मनमा लागेका खसखसहरू सुन्ने प्रयास गरेको छु र यो कार्यक्रम हामीले अमेरिकाबाट सञ्चालन भएको प्रसिद्ध अनलाइन साहित्यिक वेबसाइट खसखस .com को लागि हो र म यहाँलाई स्वागत गर्छु। स्वागत छ
हजुर। यहाँ चाहिँ अब उहाँ वासिङटनमै रहनु हुँदो रहेछ, यत्रो साहित्यिकमा चाहिँ लागेको यहाँसँग भेट्न पाउँदा मलाई अति खुसी लाग्यो र अब आफ्ना कुराहरू पनि राख्न पाए। पहिला त म यहाँलाई चाहिँ स्वागत गर्छु मेरो घरमा, यसरी आउनुभयो म धेरै धेरै खुसी छु यहाँहरूदेखि।
यहाँको यो साहित्यिक यात्रा कहिलेदेखि शुरू भयो केही बताइदिन सक्नुहुन्छ?
मेरो साहित्यिक यात्रा त केटीदेखि नै हो। अनि केटीमा कसो भयो भनेदेखि म सानै थिएँ, सानै भन्दा नै मेरो त्यो म धर्मस्थली काठमाडौँ धर्मस्थलीमा चाहिँ जन्मिएको र त्यहाँ चाहिँ नि के छ भनेदेखि मेरो बाजेहरूले चाहिँ नि पाटी पौगा सतल पोखरी बनाएको छ अनि त्यो घरभन्दा अलि तल पर्छ, वन छ अनि सिँढी छ, उकालोहरू छ अनि त्यहाँ यसो डुल्न जाँदाखेरि चाहिँ नि वरिपरि हरिया बन बिचैमा पोखरी, उहिलेका मान्छे कस्तामा रहेछन् बनाए कसरी भनेर मैले लेखेँ। त्यो लेखिसकेपछि अनि यो दुइटाले सुनेछन् र लागेछ अनि मेरो नाम केशव थियो अनि केशवले त यसरी कविता रच्यो भनेर मेरो मुहालाई त्यसले सुनाएछ अनि मुहा दङ्ग परेर अनि लौ त त्यही कस्तो भनेको भनेर चाहिँ नि मलाई भन्नुभयो र अनि त्यहाँबाट बुवाको अहिलेतिर मैले चाहिँ यो भनेपछि यो त पछाडि कवि पो बन्छ कि यसरी लेखेछ भनेर उहाँहरू दङ्ग परे मलाई थाहा छ। अनि त्यसपछि चाहिँ नि स्कुल पढ्दा यताउति पढ्दा कहिले काहीँ समारोहमा कविता म लेख्थेँ तर धेरै लेख्थिनँ, पढ्नेतिर ध्यान जान्थ्यो यताउति। अब हामीहरूको यस्तै फेरि अब जाहिर साहिर खानुपर्ने अनि त्यतैतिर चिन्तन हुन्थे र अनि पढ्दै गएँ। ऊ गरिसकेपछि चाहिँ नि अब म चाहिँ नि बाहिरियो चाहिँ नि उसँग हुम्ला जिल्लामा चाहिँ नि जानुपर्ने भएछ। पहिला मैले चाहिँ नि हेल्थ असिस्टेन्ट चाहिँ नि पास गरेको थिएँ अनि त्यही सिलसिलामा त्यहाँ जाँदाखेरि त्यहाँ बस्दै थिएँ अलि फुर्सद पनि हुन्थ्यो कहिले हिउँ परिरहेको हुन्थ्यो त्यसमा मैले अनि त्यो गाउँमा भने किताब खण्ड काव्य चाहिँ नि सुरु सुरु लेख्न थालिछु मेरो मनले डोराएको छ र त्यो एउटा खण्ड काव्य तयार भयो अब तयार भयो छापिया थिएन र अनि त्यतिकै भइराखेको थियो अनि यहाँ जब म काठमाडौँ आइसकेपछि त्यो अनि सूचना विभागले छापिदियो त्यो निक्लेको थियो अनि त्यतिकै भएपछि र अब म जाहिरकै सिलसिलामा थिएँ अनि कहिले काहीँ यताउति हुन्थ्यो नाटकहरू पनि खेलिन्थ्यो अनि 52 सालमा चाहिँ नि 52 सालतिर चाहिँ नि आएर म जाहिरीमै थिएँ त्यतिखेर म वरिष्ठ जनस्वास्थ्य अधिकारी भक्तपुरमा थिएँ र अनि त्यो पासाङ लामु चाहिँ नि पासाङ लामु 50 सालमा हुनुपर्छ अनि चाहिँ नि सर्वोच्च शिखर चढ्न गइन् गइसकेपछि उनी चढिन् पनि तर फर्केर आउँदाखेरि हिउँको रासमा पुज्यो त्यो चाहिँ नि सिडिओ कार्यालय मलाई ढाक्दाखेरि चाहिँ नि म चाहिँ नि सिडिओ कार्यालय जाँदा त्यो पसलमा पत्र पत्रिकामा र हातो टिका लगाएको पासाङ लामुको फोटो दिएर मेरो मन कल्पिन्थ्यो नारी भएर यिनले चाहिँ यत्रो उत्सर्ग गरिन् राष्ट्रको लागि जस्तो मनमा लाग्थ्यो अनि तिनकै भावना चाहिँ नि यसो फुर्सद हुँदाखेरि चाहिँ नि लेख्न थालेँ मैले लेख्दै गएको शिखरण छन्दमा तिनकै बारेमा लेखेँ त्यो त अलि लामै कविता भयो लेख्दै गएँ अनि त्यहाँबाट अलि धुन चढ्यो अनि बस्न मन लाग्यो र लेख्दै गएँ लेख्दै गएपछि अरू अरू छन्दमा गरी छन्द मैले चाहिँ नि विशेष गरेर तिनदेखि नै लेख्न चाहिँ सुरु गरेको अरू अरूमा नि लेख्दै नै सजिलो भयो मलाई चाहिँ लेख्दै गएर चाहिँ अनि महाकाव्य नै तयार भयो र अनि मैले देखाएँ दुई चारजना प्रतिष्ठित मान्छेलाई भरतराज पन्त जस्तालाई देखाएको थिएँ उहाँले नि राम्रो भन्नुभयो अनि किशन प्रसाद पराजुलीले हेर्नुभयो उहाँले नि राम्रो भन्नु अनि अनि छपाई छपाएर निक्ल्यो अनि त्यसमा पुरस्कार पाउन थाले पुरस्कार पाएपछि मेरो मन हौसला कवितातिर चाहिँ नि जान थाल्यो अनि लेख्दै लेख्दै जाँदाखेरि चाहिँ नि कृति महाकाव्य लेखी भानुभक्तन लेखी र चक्रपाणी महाकाव्य लेखी आदि आदि लेख्दै चाहिँ नि जान थाले र अहिले म चाहिँ नि यसरी यहाँ आइपुगेको छु
धन्यवाद तपाईँको यात्राको यति मिठो र यस्तो महत्वपूर्ण कुराहरू पासाङ लामुकै एउटा कविता मैले पढेको थिएँ सयौं यात्री चढ्थे विकट पथमा साहस गरी सयौं लड्दै मर्थे बरफ हिउँमा जीवन हिउन परी कसै ती योद्धाका हृदयभरमा साहस कति हुँदो होला ठूलो करूणा मनले सोच्छु म कति तपाईँका यी अभिव्यक्ति त्यस बेला कति महत्वपूर्ण थिए र त्यसपछि पृथ्वी महाकाव्य जन्मियो चक्रपाणी महाकाव्य जन्मियो त यो छन्दको बारेमा यहाँले पछिबाट छन्दका बारेमा यहाँले पछिबाट ज्ञान गरेर लेखेको भनेर भनिन्छ के कुरा सही हो कि छन्द तपाईँलाई पहिलेदेखि नै यसमा राम्रो दखल थियो
छन्दको बारेमा कसो भएको भनेदेखि छन्दमा लेख्न मन लाग्थ्यो मलाई त्यो भवतीतोत्र यिनीहरू चाहिने छन्दमा ती ती सार्दुल विकृतहरू देखेर त्यसमा गाउन पनि मन लाग्थ्यो सबै थियो र पछाडि चाहिने म अलिअलि हेर्थेँ र खासै चाहिने मैले 52 सालदेखि अब म छन्दमा लेख्छु भनेर अरू किताबहरू ल्याएर छन्दको हेर्न थालेर खुरुखुरु लेख्दाखेरि अनि मलाई चाहिने के भयो भने त्यो प्रकृतिले वरदान दिए जस्तो जति लेख्यो त्यति लेख्न मन लाग्ने अनि त्यो टाइम बितेको पत्तै नपाउने छन्दमा अनुप्रास अलिकति मिल्यो मिलेन भनेदेखि त्यसलाई ठिक गर्नु गर्दाखेरि यो मन त अनि छन्दमा यसरी बग्यो छन्द छन्दसित अरू केही पनि नलेखौँ जस्तो भयो छन्दमा लेख्या फेरि अब अनुमोल हुन्छ राम्रो हुन्छ त्यो पनि हो र अनि त्यो छन्दले राम्रो पास्नु जस्तो भएर अनि महाकाव्यहरू काव्यहरू लेख्दै गई छन्दमा मलाई बढी जान लाग्छ बढी लेख्न मन लाग्छ र अनि शुद्ध छन्दमा चाहिँ नि सबै मिलाएर लेख्नु जस्तो हुन्छ अनि फेरि ह्रस्व दीर्घ आदिको पनि सबैको ज्ञान हुनपर्ने छन्द एउटा विशिष्टता हो जस्तो लाग्यो र छन्दैमा चाहिँ नि मेरो यात्रा बढिरहेको छ
यहाँलाई यो गद्य र पद्य भनौ छन्द र छन्द मुक्त भएर लेख्ने जुन अहिले एउटा प्रवृत्ति छ त्यसमा गद्यको बारेमा लेख्ने कविहरूको भावना र पद्यमा आधारित भएर लेख्ने कविहरूको भावना के फरक होला जस्तो लाग्छ?
यसो के पनि होइन, यो त साहित्यिक एउटा कला हो, कलाको सृजना हो। गद्यमा लेख्ने भावना उत्तिकै आउँछ, त्यो भावना हो सबैभन्दा ठुलो कुरो। राम्रो त्यसलाई सुन्दर पारेर, त्यसलाई चाहिँ स्वच्छ पारेर, मानवतावादी पारेर लेखिने कुरोको अर्थ हो। अब त्यो पद्यमा नि अर्थ हुन्छ र गद्यमा नि हुन्छ। गद्यमा पनि राम्रो स्वच्छ भावले चाहिँ नि लेखेको त्यो कविता होइन भन्न सकिन्न, किनभने कविता अनेकै भाव हो, कविता अनेकै कल्पना हो, कविता अनेकै एउटा चाहिँ नि उच्च श्रेणीको मानवलाई चाहिँ नि एउटा सौन्दर्यमय पौष्टिक उदिनी कुरो लाग्छ मलाई। अब त्यो भावनाले कवितामा पद्य नि उत्तिकै छ र अनि गद्य नि उत्ति छ। तर के हुन्छ भनेदेखि हामीले जस्तो गीत गाउँदाखेरि यताउति गर्दाखेरि त्यो छन्द मिलेको पढ्दाखेरि शैली गर्दाखेरि त्यो वाणी टिपिरहन्छ, टिपिरहन्छ पद्यले चाहिँ, त्यो पद्यमा सौन्दर्य त अर्कै छ र अनि कविता गद्य कवितामा सौन्दर्य अर्कै छ। तर गद्यमा झन भावना कुर्न सकिन्छ, झन राम्रो राम्रो। पद्यमा चाहिँ म यही भावना मनमा आएको कुरो चाहिँ ट्याप्प टिप्छु भन्न गाह्रो छ, त्यो टिपेर राख्न सक्यो भने त्यो अति अति राम्रो हुन्छ।
भनेपछि गद्य पद्य दुईटैमा लेख्न सकिन्छ, तर यहाँले त आजसम्म पद्यमा मात्रै लेख्नु भएको छ है, पद्यमा मात्रै लेख्नु भएको छ। र अब एउटा कुरा मैले सोध्न खोजेको, यो कविताहरू तपाईँका पढ्दाखेरि तपाईँलाई मैले बाहिर पनि केही कुराहरू सुने, जस्तै डाक्टर ओम वीर सिंह बस्नेत जति पनि कविता लेख्नुहुन्छ वर्णनात्मक रूपबाट अथवा कथात्मक तत्व ज्यादा भयो, सौन्दर्यात्मक कविताको जुन सौन्दर्य पक्ष छ त्यो सौन्दर्य पक्ष अलिक उजागर कम भयो भन्ने छ नि, कुरो सही हो। वर्णनात्मक भनेको जस्तो कथा भने जस्तो गरेर पहिले जो शिखरनाथ सुवेदीहरूले लेख्थे त्यो तरिकाबाट विशेष त्यो बाटो समातियो, अलिक सौन्दर्य पक्षलाई कम भयो भनेर पनि कसैले भनेका छन्। यहाँलाई कस्तो भएको छ यो कुराहरू, यहाँले कस्तो अनुभूति गर्नुभएको छ?
त्यो यहाँले भने कुरो सच्छ। अनि कस्तो भनेदेखि यो जुन भावना पस्किनलाई भावना पस्किनलाई अति अति गाह्रो हुन्छ, स्वच्छ हृदय हुनु पर्यो र त्यो कल्पनाले लिएर आउन सक्नु पर्यो, त्यस्तो नभइकन अलिक गाह्रो पर्छ ल्याउनलाई। अब त्यो लेख्दै जाँदाखेरि त्यसरी कहीँ राम्रो आउँछ कहीँ नराम्रो आउँछ, अनि पद्य कविताहरूमा के हुन्छ भने कहीँ कहीँ बिर्सनै नसक्ने भावहरू चाहिँ आउँछ, अब कहीँ मजोला पनि हुन सक्छ, ती कुराहरू हो। र अब मान्छेहरूले भएको कुराहरू भन्छन् त्यसमा सत्यता होला। अब जस्तो चाहिँ म एउटा चाहिँ नि यो पद्यकै सिलसिला चाहिँ नि भन्न चाहन्छु, मलाई यो राम्रो पनि लाग्छ। पृथ्वी महाकाव्यमा मैले शार्दूल विकृतिमा अलिकति लेखेको छु, के भनेदेखि यो मलाई राम्रो लाग्छ, त्यस कारण यहाँलाई सुनाउनु मन लागेको। म दुईटा चाहिँ श्लोक पढ्छु। गंगा का जलधार ती लहर झै फैलिएर बग्दै रहुन्, बाटोमा नसुत धार सुकिलो विश्वास छर्दै रहुन्, आफ्नै संस्कृति धर्म कर्म विधिमा सिंगारासी रहोस्, मेरो राष्ट्र युगौ युगौ तक रही नेपाल बाँची रहोस्।
हाम्रा नेपालका विशिष्ट महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि कहिलेकाहीँ एकदम पोथी काव्य भनेर लेख्नु भएको थियो भने कहिलेकाहीँ एकदम विशिष्ट कविताहरू पनि ओखल्नु भएको थियो। कतै हिराएका छन् कतै किरा पनि छन् भने जस्तो भाव व्यक्त गर्नुभएको थियो भने त्यो स्वाभाविकै हो। कहिलेकाहीँ एकदम राम्रो सौन्दर्य पक्षहरू प्रकट भएका हुन्छन्, कहिले अलिक कमजोर पनि हुन्छ कवितामा छन्दमा बग्दाखेरि, त्यो स्वाभाविकै हो। अनि यहाँको जुन प्रवृत्ति छ त्यो प्रवृत्तिलाई स्वच्छन्दतावादी प्रवृत्तिसँग लिएर हिँड्ने कवि व्यक्तित्व जस्तो लाग्छ, हो त? स्वच्छतामा ज्यादा भनेको मतलब जस्तो आएका कुराहरूलाई अनियन्त्रित तरिकाबाट लेखिरहने, त्यसलाई परिष्कार नगर्ने, अनियन्त्रित तरिकाबाट जति आउँछ वार वार ती लेखिरहने, त्यसलाई परिष्कार गर्ने, परिमार्जन गर्ने, त्यसलाई अझ शुद्ध बनाउने, चिल्लो बनाउने होइन कि जस्तो आउँछ त्यसलाई लेखिदिने, छोडिदिने। त्यो स्वच्छन्दतावादी भनेको रोमान्टिसिजम भनेर त्यसलाई जे आउँछ त्यसलाई प्रकट गरिदिने, किनभने तपाईँ जति लेख्नुहुन्छ एकचोटि लेखेर अभिव्यक्त गर्नुहुन्छ, फेरि त्यसलाई पुनर्लेखन गरेर त्यसलाई साधना गरेर लेख्ने बानी त्यति छैन जस्तो छ। हो
यो कसो हुन्छ भनेदेखि कविता त एउटा भावना हो, कल्पनामा चाहिँ नि दौडिनु पर्यो हो, र आफ्नो सोच छ कल्पना भयो भने सोच छ राम्रो कुराहरू नि आउँछन् र ऊ आउँछन्। र अब यो पद्य कविता लेख्दाखेरि त सरसर्ती लेखेर मात्रै अलि पुग्दैन, त्यसलाई चाहिँ नि राम्रोसँग विचार गरेर अब ज्ञान गरेर लेख्न पर्ने आवश्यक पर्छ र त्यसरी लेखिन्छ। तर सरसर धेरै चाहिँ नि म स्वच्छन्दमा बगिन्छ, हरेक कविहरूको नि भावना त्यही हुन्छ, बगिन्छ। अब जस्तो मैले यो चक्रपाणी महाकाव्यमा एउटा श्लोक लेखेको छु, अब त्यो अति मन पराउँछन्, जल्दीहरू पनि आ भन्छन्। अब यो आ कसरी भयो भनेदेखि त्यो सानो श्लोकको एउटा मात्रै म सुनाउँछु। ज्ञानै हो दिव्य आँखा, श्रेष गुण हुँदै सत्यका मार्ग चित्र, कर्मै हो स्वावलम्बी, नवनिधि सिर्जना योगका लक्ष्य भित्र, निष्कन्छन् अर्थ दिएर विविध विषयमा जिन्दगानी छ खेल, जस्तो रोपिन्छ उस्तै फल सुलो छ यो सृष्टिको तालमेला। हजुर, यसरी चाहिँ नि चुडामणि डाक्टर चुडामणि बन्धुजीले यो अति राम्रो श्लोक बिर्सनै नसक्ने भनेर दिनुभएको छ। यसै यसै गरेर जान्छन्। अनि म चाहिँ नि त्यसै धेरै लेख्यो र यस्तै श्लोक अझमरी चाहिँ नि काहीँ काहीँ फट्ट आउँदाखेरि त्यही श्लोकको चाहिँ नि स्मरण भइरहन्छ, म त्यही नै ठुलो सम्झिन्छु।
राम्रो, साह्रै राम्रो। यस्ता अजम्बरी श्लोकहरू सधैँ जतिखेर पनि प्रकट भइरहँदैनन्। यो ज्यादै महत्वपूर्ण अभिव्यक्ति हो, ज्यादै महत्वपूर्ण लेखन हो। र अर्को कुरा, यहाँले आफ्नो महाकाव्यमा भानुभक्त महाकाव्यमा भानुभक्तलाई चिनाउँदाखेरि कसरी चिनाउनु मलाई छोटकरीमा भन्दिनुहुन्छ, छोटोमा।
भानुभक्त त एउटा चाहिँ नि व्यक्ति हुन्, राष्ट्रको निम्ति ठूलो काम गरे, के कसो भयो थियो भन्ने भानुभक्त पालामा सम्म पनि नेपालमा राम्रो यी भाषाहरू चाहिँ नि धेरै छरिएर रहेका थिए, भाषा र एकता थिएन, एकता आएको थिएन, ऊ थियो। र उनको जुन रामायण निक्ल्यो, त्यो रामायणले के गर्यो भने हरेक नेपालीले पिँढीमा बसेर त्यसलाई चाहिँ नि मनन गर्ने, पढ्ने, पाठ पूजा गर्ने सहन भयो र धेरैले चाख लिएर हेरे। त्यो चाहिँ फेरि उनले लेखेको अति राम्रो थियो, अब त्यो छन्दमा चाहिने थियो, सबैले चाहिने श्लो त्यो बिहे पढ्दाखेरि श्लोक गाउँथे आदि गर्थे, त्यसरी चाहिने भाषामा एकता बाँधिएको पृथ्वीनारायण शाह भानुभक्तको नाम चाहिने नेपाल राष्ट्रिय उसमा चाहिने आइरहन्छ। त्यो भावनाले उनी देशको विभूती, यिनी अनमोल मान्छे हो भनेर मलाई लाग्यो र अनि त्यस बारेमा चाहिने मेरो कलम बढेर गएर महाकाव्य तयार हो।
वास्तवमा भानुभक्त नेपालका साह्रै महान विभूति हुन्। शुक्र तारा हे सुन्दर हाम्रा, नेपाली हे प्रथम ध्वनि भनेर भनिन्छ कि उनको वास्तवमा उनी शुक्र तारा हुन्। उनी नेपाल राष्ट्रका पहिलो आवाज हुन्, पहिलो बोली हुन्। उनका बारेमा महाकाव्य लेख्नु भएको छ, साह्रै सुन्दर छ, साह्रै राम्रो छ। त्यस्तै पासाङ लामो एउटी नारी जो साहसका साथ सर्वोच्च शिखर चढ्न प्रयास गर्दाखेरि, प्रयास भएर सफल भएर फर्किँदाखेरि उहाँको जुन दुर्घटना भयो त्यसको संवेदनालाई समातेर लेख्नुभएको यो महाकाव्य पनि साह्रै उच्च छ। यहाँलाई कस्तो लाग्छ यो महाकाव्यमा यहाँले लेखेका जुन पाठक लामो महाकाव्य, भानुभक्त महाकाव्य, के अरे पृथ्वी महाकाव्य, यिनीहरूमा यहाँ साह्रै सन्तोष भएको कुन चाहिँ होला, सन्तुष्टि कुनमा पाउनु भएको छ?
सन्तुष्टि त मैले यो लेखेका पाँचवटा महाकाव्य सबैमा सन्तुष्टि छु, किनभने राष्ट्रियतामा त सबै हो। र पासाङ लामोमा कारुणिक छ, तिनले त्यो शिखर चढ्न दिनमा आफ्नो पतिसँग चाहिँ कुरानी गरेका थिइन्। यस्तो यस्तो छ, बिचमा दुःख हुन्छ, यस्तो हुन्छ, ती सकभर नजा भन्दा होइन, यसरी जानुपर्छ, म जसरी हुन्छ जान्छु। यो जीवन भन्ने त के हो र, यो त जीवन त केही पनि होइन र हामी गइहालिन्छ। हामीले जीवन बाँच्नु छ भनेदेखि त एउटा कीर्ति छाड्नु पर्यो अनि बाँच्ने हो, त्यस कारण मलाई रोक्ने होइन जान्छु। उनीहरूको चाहिँ मोबाइलमा चाहिने त्यो चढ्दाखेरि अभियानमा दोस्रो कि तेस्रो शिविरमा उनको पुति थिए, उनी चाहिँ नि माथिल्लो शिविरमा पुगेका थिइन् र भनेर चाहिँ नि त्यो रात चाहिँ नि गएको थिइन्। त्यस्तै कारुणी कुरा लिएर चाहिँ नि आँखामा आँसु आउँछ पाषाण लामुनको उयोहरू पढ्दाखेरि। अनि राष्ट्रिय विभूति चाहिँ नि तिनी महान हुन्, तिनको रावण लाग्छ, पृथ्वीनारायण शाहको रावण लाग्छ, भानुभक्तको रावण लाग्छ र अनि चक्रपाणीको रावण लाग्छ। अनि यी मान्छेहरूको मलाई अति मनपर्छ र अनि यस्तै यस्तै बारेमा मात्रै लेखिरहन् जस्तो लाग्छ, सबै राष्ट्रियतालाई मात्रै छाने हुन्छु मैले।
यस्ता कृतिहरू यहाँले लेखिसक्नुभयो, यहाँलाई कस्तो लाग्छ नेपाली समालोचनाको क्षेत्रमा समालोचकहरूले यहाँलाई कुन स्थान दिएका छन्? यहाँले पढ्नु भएको छ, हेर्नु भएको छ, कस्तो छ यहाँलाई समालोचकहरूको दृष्टिकोणले कसरी मूल्याङ्कन गरेका छन्?
अब समालोचक ज्यूहरूले हो त यथार्थ भएको कुरो पहिलाउने हो, उहाँहरू हेर्नुहुन्छ, म पनि स्वच्छ हृदय चाहिँ बस्छु, उहाँहरूका कुराहरू सुन्छु, उहाँहरूका कुराहरू सुनेपछि जब सुन्छु मेरो मनमा झन् उत्साह बढ्छ, साहस बढ्छ, उत्प्रेरणा बढ्छ र यो लेख्नुपर्छ भने जस्तो हुन जान्छ। अरूहरू लेखिराखे पनि त्यस्तै हुन्छ र उहाँहरूले भने ती गुणहरू म सम्झिन्छु र अनि उहाँहरूलाई मलाई प्रशंसा गर्नु मन लाग्छ, सबैले भनेको ठिक छ। र अब आलोचना बिग्रिया था गर्नु त स्वाभाविक हो, त्यो आलोचना नगरे त कसरी राम्रो हुन्छ र आलोचना गर्नुपर्छ। अब उहाँहरूको ठाउँमा बसेर गर्नुभएको त्यो आलोचना होइन, त्यो त बुद्धि ज्ञान दिया हो भन्ने सम्झिनु पर्यो। कहीँ कहीँ चाहिँ नि गर्नुभयो होला यस्तो भन्ने कुरो, अब जस्तो भन्नु यहाँले निकाल्नु भयो सौन्दर्य त अलिक कम कि यसरी आएको हुन्छ होला, त्यो भएर उहाँहरूले भन्नुभयो। अनि अब म चाहिँ नि लेख्दै जाने हो, आफ्नो अभियान चलाएर जाने हो, त्यसमा उहाँहरूलाई ले यस्तो भन्यो भन्ने कुरो म कुनै हालतमा भन्ने होइन, उहाँहरूको चाहिने बाणी चाहिने मेरो ज्ञान हुन्छ र उहाँहरूले भने जस्तो गरेर चाहिँ
राम्रो। अब अनि यी कृतिहरू यहाँले लेखिसक्नु भएको छ, यसको योगदानलाई सम्झेर समाजले यहाँलाई प्रोत्साहन गरेको होला, पुरस्कार दिएको होला, सम्मानित गरेको होला, कस्तो छ प्रतिक्रिया, कस्तो छ, कस्तो अनुभूतिहरू?
यो मैले देख्न थाले र पहिलो किताब लेखेको पासक लामो महाकाव्य हो, त्यो लेखेर म पुरस्कृत हुन थालेँ अनि समाजले मलाई चिन्न थाल्यो, त्यसमा मेरो गर्व बढ्दै गयो, म उत्साहप्रद हुँदै गएँ, साहस बढ्दै गयो। यो समाज त हाम्रो धन हो, उसैले हो नि, अब कुरै भएन, मानवता आत्माले जब मानवले चाहिँ नि जब प्रशंसा गरेर मान्न थालेपछि अनि मान्छेको व्यक्तित्व अनि ऊ चाहिँ नि उठेर आउँदो रहेछ। मेरो पनि त्यस्तै लाग्छ, विभिन्न अब त्यहाँ ऊ राखिरहेछ, मसँग चाहिँ कोठैमा छ, 30-40 चाहिँ नि पुरस्कार पाएका ऊ तस्विरहरू रहिराखेका छन् र कहिले म तिनीहरू हेर्छु, कहिले दराजमा राखेका किताबहरू हेर्छु, यस्तोमा चाहिँ नि डुल्की मारिरहनु चाहिँ मलाई मन लाग्छ। अब त मेरो उमेर पनि अब अहिले 74-75 भइहाले, यसैमा चाहिँ डुब्न मन लाग्छ, राष्ट्रिय चिन्तनको चाहिँ नि कुरो चाहिँ नि सुन्न मन लाग्छ, राष्ट्रमा चाहिँ नि राम्रो प्रगति भएको हेर्न मन लाग्छ, राष्ट्रको चिन्तनमा सबै राम्रो गरून्, सकारात्मक होस्, सबैको उच्च विचार होस्, कसैलाई चाहिँ नि दुःख कष्ट आइ नपरोस् भन्ने मेरो भावना हो, त्यसमा चाहिँ म चिन्तन।
राष्ट्रमा यत्रो योगदान दिने व्यक्तित्वको कदर हुनुपर्छ र यस्ता व्यक्तित्वलाई समाजले प्रोत्साहित गर्नुपर्छ र उहाँले लेखेका कृतिहरूको बारेमा राम्रो मूल्याङ्कन हुनुपर्छ भन्ने कुरा सबैको मतैकै नै छ र उहाँका कृतिले पाएका सफलतालाई यो कोठामा हेर्न सकिन्छ, कति प्रशंसा पत्रहरू छन्, कति उहाँका अभिनन्दनहरू छन् यहाँ साह्रै नै महत्वपूर्ण एउटा योगदानको कदर भयो जस्तो लाग्छ यस व्यक्तित्वको र अब यहाँलाई म एउटा कुरा सोध्छु अनि के अरे यो अहिले 75 वर्ष लगभग पुग्न लाग्नुभयो अब कुनै नयाँ कृति आउन तयारमा छ कुनै साधनामा तल्लीन हुनुहुन्छ केही प्रयासमा हुँदै हुनुहुन्छ अहिले पनि
हजुर यहाँले चाहिँ नि मलाई घट लाग्ने कुरो चाहिँ नि सोध्नुभयो म यो गएको दशैं असुरतिर चाहिँ नि छोराहरू चाहिँ नि अमेरिका बस्छन् क्यालिफोर्नियामा अनि म त्यहाँ गएको थिएँ त्यहाँ जाँदाखेरि चाहिँ नि मैले कस्तो देखेँ भने त्यहाँको हाइवे हाइवे कस्तो देखेँ त्यो हाइवे नि भन्छन् फ्रिवे नि भन्छन् हाइवे अफ अमेरिका अब त्यहाँ मान्छेहरू कुनै पनि हुँदैन अब एक छ लाइन 12 लाइनको चाहिँ नि ठुलो विस्तृत बाटो त्यहाँ सल्ल चाहिँ नि गाडीहरू गिन्ती बगिराखेका छन् अब त्यस्तो चाहिने छ र अनि त्यो हेरि अनि ती कुराहरू देखि त्यहाँको चाहिने सामाजिक रीतिथिति हेर्दाखेरि अति राम्रो मानवीय गुणले भरिपूर्ण देखि त्यहाँ जस्तो के भन्दै सानो एउटा उद्धृत गरिहाल्नु मन लाग्यो र एउटा ट्याक्सीमा हिँड्दाखेरि पासपोर्ट पनि छुट्यो सबै कुरो छुटेर अब त्यहाँ अब के गर्ने भन्ने कुरो भयो र हुँदाखेरि चाहिँ नि अब घरमा गएर खुब चिन्ताले चाहिँ नि बसिरहेको थियो त्यस्तैमा चाहिँ नि के गर्ने होइन बुवा त्यो हराए पनि केही हुन्न छोरोले भन्थ्यो र पछाडिबाट चाहिँ नि त्यो ऊ चाहिँ नि मान्छेले त्यो ट्याक्सी मान्छे सोध्दै सोध्दै आएर त्यो त ती घरमै पुर्याउनु ल्याए भन्नाले त्यहाँको सद्गुण त्यहाँको विचार अनि त्यो मात्रै होइन म चाहिँ नि उसमा बिहान मर्निङ वाकमा चाहिँ नि हिँड्थे हेरेपछि म त त्यहाँ त अपरिचित थिएँ केही थिएन अनि यसो हेर्थेर गुड मर्निङ भन्थे नचिने मान्छेले अनि त्यसरी हाई आर्यो भनेर चाहिँ सोध्थ्यो हाउ आर्यो भन्थ्यो गर्दाखेरि मैले पनि त्यही बोल्न थालेँ अनि त्यसले मेरो हृदयमा साह्रै छोयो ओहो मान्छे भएर मानवता गुण टिपेर यसरी बस्नु अनि पो राम्रो जस्तो लाग्यो र अनि आफ्नो यहाँ देशका परिस्थितिहरू सम्झिन थाले अलि दुर्गुण चाहिँ आफ्नो देशको पनि देख्न थाले अनि त्यही भावना बगिराखेको थियो त्यसैमा चाहिँ नि अब त्यो टिपेर चाहिँ म आछ फ्रिवे अफ अमेरिका भनेर त्यो बाटोलाई लिएर मैले एउटा उपन्यास लेख्दैछु करिब करिब त्यो अहिले 50-60 पानामा मैले 300 पाना जति पारेर त्यो भइसकेपछि मैले वासु श्रेष्ठजीसँग पनि उहाँ कुरा गरेका छु म तयार भएपछि चाहिँ नि त्यहाँ पठाउँछु यहाँहरूलाई पठाउँछु दिन्छु मलाई त्यो चाहिँ नि गरौँ जस्तो लागिरहेछ अब हेर्दै जाउँ त
धन्यवाद हामी आशा गर्छौ एउटा महत्वपूर्ण कृति फेरि जन्मिनेछ नेपाली साहित्यले एउटा फेरि अर्को कृतिको कृति पाउनेछ र अन्त्यमा म यहाँलाई आफूलाई एउटा राम्रो लागेको यो महाकाव्यबाट एउटा कविता सुनाइदिनुहुन अनुरोध गर्छु
यो मैले लेख्न त धेरै लेख तर राष्ट्रिय चिन्ता नै हामीलाई गहन लाग्छ राम्रो लाग्छ अनि त्यो भए हुनाले यो पृथ्वी महाकाव्यबाट म 2 श्लोक चाहिँ नि यहाँलाई सुनाउँछु जुन मैले लेखे मलाई राम्रो लाग्छ
त्यही
यो शार्दल विकृत छन्दमै छ यो चुकु राष्ट्रिय भावना मुटु भरी फातित गासिरहोस् नेपाली जन एकता हृदयमा सद्भावना चिरहोस् खुल्दै इम शैल लेख पहरा सौन्दर्य हाँसिरहोस् मेरो राष्ट्र युगौ युगौ तक रही नेपाल बाँचिरहोस् चुकु दिव्य प्रकाश चन्द्र रविले आलोक भर्दै पाखा पर्वत गाउँ राज्यहरू यी एकत्र बन्दै रहन् तारा जुन सदैव उज्जल रही चम्किएर आसिरहोस् मेरो राष्ट्र युगौं युगौं तक रही नेपाल बाँचिरहोस्
राम्रो र मेरो राष्ट्र युगौं युगौं तक रही नेपाल बाँचिरहोस् यस्तो मिठो कविता लेख्ने डाक्टर ओम वीर सिंह बस्नेतज्यूले आज मलाई यो खसियत डाक्टरको लागि यति अमूल्य समय दिनुभयो म उहाँका लागि हार्दिक कृतज्ञता प्रकट गर्दछु कृतज्ञता यो यति समय दिएर महत्वपूर्ण अन्तर्वार्ता दिनुभयो त्यसको लागि धन्यवाद डाक्टर
ज्यू यहाँ पाल्नु हेर यहाँ आउनु यो मेरो जीवनको अखण्डता सौभाग्य जस्तो लाग्यो अनमोल लाग्यो एउटा साथीलाई भेट्न पनि पाएँ र यहाँले चाहिँ लिनुभयो र मैले सुनाउनु पाएँ मेरो जीवनलाई अमूल्य सम्झिन्छु यहाँको क्षणलाई नि म अति अति अमूल्य सम्झिन्छु
धन्यवाद डाक्टर